नमस्कार, कार्यक्रम वातावरण डबलीबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म नबिल लोइटेलको। यो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID र विश्व वन्यजन्तु कोष WWF को हरियो वन कार्यक्रमको सहयोगमा रेडियो सगरमाथाले उत्पादन गरेको हो। यो कार्यक्रम काठमाडौँमा रेडियो सगरमाथा FM 102.4 MHz लगायत रेडियो मेग्दीकाली मेग्दी, हिमचुली FM पोखरा, रेडियो मस्याङदी लमजुङ र रेडियो गोर्खा गोर्खाबाट पनि सुन्न सक्नुहुन्छ। वातावरणसँग सम्बन्धित मुद्दामा केन्द्रित रहने यो कार्यक्रममा आज हामी गोर्खामा रहेको एक सामुदायिक वनको अवस्थाका बारेमा केन्द्रित हुनेछौँ। गोर्खाको बारपाकमा रहेको राघर सामुदायिक वनले पर्यावरणीय सुरक्षामा बढी जोड दिएको छ। वनभित्र फोहोरको उचित व्यवस्थापनका लागि फोहोर राख्ने भाँडो राखिएको छ। जलवायु परिवर्तनको मुद्दामा यहाँका उपभोक्ता सचेत हुँदै गएका छन्। यो सामुदायिक वनले सिस्नु पाउडर उद्योग सञ्चालनमा ल्याएको छ। आज यही सामुदायिक वनको अवस्था र जलवायु परिवर्तनका मुद्दामा त्यहाँका उपभोक्ताको सचेतताका सन्दर्भमा कुराकानी गर्छौँ रागर सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष उत्तम विकसँग। उहाँ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। विकजी नमस्कार।
नमस्ते सर।
के छ त्यहाँका सामुदायिक वनको अवस्था?
यहाँको सामुदायिक वनको अवस्था भनेको सर पहिला चाहिँ वन विनाश हुने अवस्था थियो। अहिले यो हरियो वन भन्ने कार्यक्रमले चाहिँ यहाँका चाहिँ विपन्न तथा गरिबहरूलाई वन जोगाउनु पर्छ भन्ने अभियान लागू गरेको र सरसफाइ पनि हुनुपर्ने अनि तपाईँको चाहिँ यो गाउँमा चाहिँ आयमूलक कार्यक्रम गर्नुपर्ने भन्ने जुन एक कार्यक्रम हरित कार्यक्रम भन्ने ल्याउनु भएको थियो त्यो कार्यक्रम अन्तर्गत बारपाकमा सरसफाइदेखि लिएर जलवायु अनुकूलन सम्बन्धी काम अनि फोहोर जस्तो यहाँ चाहिँ धेरै अशिक्षित मान्छेहरूलाई चाहिँ शिक्षित बनाउनको लागि चाहिँ हरियो वन भन्ने कार्यक्रमले धेरै राम्रो कार्यक्रम ल्याएको जस्तो हामीलाई अनुभव भएको छ र यहाँ जस्तो हामीले सिस्नु उद्यम सञ्चालन गरिएको छ त्यो मुख्य प्रायोजक नै हरियो वन भन्ने कार्यक्रमले चाहिँ हामीलाई सहयोग गरेको 2,16,000 हामीलाई अलिकति अहिले यो बारपाको हावापानी अनुसार चाहिँ हामीलाई जुन हामीले सामग्री किन्यौँ त्यो अनुसार हामीलाई सुकाउने समस्या भएकोले गर्दाखेरिमा हामीले हामीलाई यो कार्यक्रम मार्फत चाहिँ आएको योजना र तपाईँको चाहिँ माग अनुसार हामीले सामान पुर्याउन बजारमा पुर्याउन सकेको छैन र यस यो हरियो वन अथवा WWF त्यो चाहिँ तपाईँको चाहिँ बारपाकमा वन जोगाउनुपर्छ पानीको स्रोत जलवायु अनुकूलन भइरहेको जलवायुको चाहिँ यो विभिन्न बिटिएममा चाहिँ पानी पर्ने बिटिएममा असिना पर्ने हिउँ पर्ने भन्ने खालको चाहिँ जुन ज्ञान हामीलाई थाहा थिएन त्यो ज्ञान चाहिँ उहाँहरू मार्फत चाहिँ हामीलाई प्रदान भइरहेको छ सर।
वनको अवस्था चाहिँ के छ? कस्ता कस्ता रुखहरू छन्?
वनको अवस्था चाहिँ तपाईँको जस्तो यहाँ बढी जस्तो उदिस छ सर अनि त्यसपछि गएर चाहिँ त्यो हामीले यहाँ लोकल भाषामा चाहिँ भाङ्से भन्ने अनि तपाईँको चाहिँ यो सुई भन्ने अनि तपाईँको मौवा चिलाउनेहरू साल पनि छ सर हल्का। वनको अवस्था भनेको तपाईँको चाहिँ पहिला चाहिँ त्यस्तो ज्ञान नभएर काँचो रुख काट्ने वन सिद्ध्याउने भन्ने अभियान दाउरा बढी बाल्न पर्ने चिसो ठाउँ भएर भन्ने थियो भने अहिले चाहिँ हामीले वृक्षारोपण गरेर वन जोगाउनुपर्छ भन्ने अभियानमा चाहिँ हामीलाई हरियो वनले सिकाएको छ सर। यो
यहाँले वर्षैपछि वृक्षारोपण गर्नुहुन्छ कि अथवा धेरैचोटि हुन्छ वर्षको?
अहिले हामीले चाहिँ यस्तो भयो सर अब हामी यो वर्षैपछि हामीले यहाँ हामीले चाहिँ तपाईँहरूको हरियो वन मार्फत नै एउटा नर्सरी स्थापना गरेर यहाँ लोकल बिरुवा उत्पादन गरेर हामीले विशेष गरेर लोडसला र चिराइतो खेतीमा चाहिँ बढी ध्यान दिने भन्ने कुरो छ सर हाम्रो फोकस नै त्यही छ अहिले।
यो वृक्षारोपण बाहेक अरू के कस्ता गतिविधिहरू हुन्छन् वनभित्र?
यहाँ चाहिँ तपाईँको जस्तो हामीले 5-5 वर्षमा चाहिँ कटाइ छटाइ गर्ने भइरहेको छ सर यो वन चाहिँ बढी त्यो ऐजुरो लाग्ने त्यसमा चाहिँ वन फस्टाउन नदिने भएकोले गर्दा आगो लागि पनि बढी समस्या हुने भएर हामीले चाहिँ यसलाई कटाइ छटाइको चाहिँ 5-5 वर्षमा र वनमा अहिले जस्तो हामीले चाहिँ सुकेको बाहेक हामी काँचो दाउरा चाहिँ नदिने भन्ने चाहिँ हाम्रो निर्णय नै छ सर अहिले।
त्यसको लागि चाहिँ कस्तो खाले मापदण्ड?
जस्तो हामीले चाहिँ जुन रुखको चाहिँ टुप्पा सुकिया छ त्यसलाई चाहिँ अलिकति वन टाढा जान नसक्ने अलि निम्न अवस्था भएको अथवा बुढापाकाहरूलाई चाहिँ दिने र हामी चाहिँ अलि सुकी गढेकै दाउरा बाल्ने भन्नेमा चाहिँ हामी त्यो खालको चाहिँ सोच छ र हामीले एउटा वन जोगाउने अभियानमा चाहिँ हामीलाई अहिले एउटा चाहिँ बायोग्यास जस्तो यो हाम्रो ब्रिकेट बनाउने भन्ने कुरा छ हाम्रो सर अहिले हाम्रो यही सामुदायिक वनले नै रागरले नै तपाईँको चाहिँ त्यो वन जोगाउने अभियान जस्तो त्यो वनमा त तपाईँको पहिला घना वन थियो आगो लागि हुने डर अहिले हामीले चाहिँ त्यसलाई रेखाङ्कन गरेर चाहिँ तपाईँको चाहिँ त्यो आगो लाग्न नदिने खालको अनि तपाईँको जसरी हुन्छ बिरुवा उत्पादन बढी गरेर हामी चाहिँ वन भर्ने र विशेष त गरेर हाम्रो चरिचरणमा चाहिँ छाडापन भएकोले गर्दाखेरि अहिले हामीले चाहिँ त्यो खर्क जहाँ गोठहरू राखिन्छ त्यो गोठको खर्क पनि पाँच वर्ष यो साइडमा चलाउने पाँच वर्ष यो चलाउने भन्नेमा चाहिँ हामी लागेको छौँ सर अहिले वन जोगाउने अभियानमा चाहिँ।
इन्धनको स्रोत के छ त्यहाँ?
इन्धनको स्रोत भनेको अब वनमा र पाती अब चाहिँ तपाईँको अरू नि छन् त जुन गैर कास्ट वन पैदाहरूभित्र पर्ने सामग्रीहरू त हामीसँग प्रशस्त पाउँदछ त्यो तपाईँको अहिले हामीले चाहिँ यो जस्तो ब्रिगेड बनाउनु पाइयो भने हाम्रो दाउरा चाहिँ आधा जस्तो तपाईँको 1400 धुरी छ बारबाङमा त्यो दाउरा त अहिलेसम्म हालसम्म त केहीले चाहिँ ग्यास नै खपत भइरहेको छ भने केहीले बढी जस्तो चाहिँ 99% नै भन्दा हुन्छ सर दाउरा नै युज हुन्छ बारबाङमा।
कुनै त्यस्तो समुदाय छ जो चाहिँ त्यहाँभित्रको वनमै बढी आश्रित हुने?
यहाँ त 70% 80% त त्यही आश्रितमै छ सर वनमै आश्रित हो। जस्तो निगालो भयो होइन सर निगालोबाट भकारी बनाउनेदेखि लिएर तपाईँको चाहिँ दाउरादेखि घाँस सबै पुरै वनमै आश्रित हो सर।
आर्थिक उपार्जनमा चाहिँ उनीहरू कतिको अगाडि छन् त्यहाँका?
अब यस्तो सर अब यहाँ प्रायः जस्तो तपाईँको कोही विदेशमा चाहिँ बस्ने भएकोले गर्दाखेरि मात्रै हो न त भएर प्रायः खेती किसान नै हो सर यहाँको चाहिँ बाह्य रूपमा देख्दा चाहिँ पर्यटकीय गाउँ यहाँ चाहिँ धनी बस्छन् भन्छ तर भित्री गरिबहरू धेरै छ सर यहाँ।
उनीहरूले आफ्नो जीवनस्तर सुधारको लागि भनौँ न वनबाट चाहिँ आफ्नो जीवनस्तर उकास्नको लागि चाहिँ के कस्ता क्रियाकलापहरू गरेको पाउनु भएको छ त्यहाँ?
अहिले हामीले चाहिँ यस्तो जस्तो अहिले उनीहरूले वनबाट भनेको जस्तो हामीसँग जडीबुटी पाउँछ सर होइन अहिले पहिला चाहिँ अवैध तौरबाट चाहिँ त्यो चोरी निकासी हुन्थ्यो अहिले चाहिँ समूहले चाहिँ त्यसलाई चोरी निकासी हुन नदिने बरु वैधानिक हिसाबले नै लाने अनि वैधानिक हिसाबले नै सङ्कलन गर्ने भन्ने खालको चाहिँ हामीले उहाँहरूलाई चाहिँ एउटा सुझाव अथवा सल्लाह दिएको छौँ र तपाईँको चाहिँ नि अहिले यहाँ वनमा धेरै उद्योगहरू सञ्चालन हुने स्थिति छ जस्तो यहाँ दुईवटा फर्निचर छ त्यो प्राइभेट छ तर त्यहाँ चाहिँ एक हामीले उनीहरूले चोरी पछाडि गरेर काठ काट्ने भएकोले गर्दा त्यहाँ पनि कडा निगरानी राखेको छ समितिले अहिले उनीहरूले बिना पुर्जीको काठ काट्न नपाउने भने हामीले चाहिँ वन जोगाउने अभियानमा चाहिँ त्यो हामीलाई हरियो वनले हरेक काम चाहिँ हरियो वन मार्फत हामीलाई चाहिँ ज्ञान भएको छ अहिले होइन त्यहाँ त्यो बारपाकमा बढी जस्तो चाहिँ वनमै आश्रित छ सर यहाँ।
यहाँले उद्योगको कुरा गरिहाल्नु भयो होइन फर्निचर उद्योगको कुरा फर्निचर बाहेक यहाँले सुरुवातमै गर्नुभएको थियो सिस्नु पाउडर उद्योगको कुरा पनि होइन?
हजुर सर
यसको बारेमा बताइदिनुहोस् न।
हजुर यो सिस्नु चाहिँ हामीले सिस्नु हामी 11 जनासम्म छौँ त्यसमा 9 जना महिला 2 जना पुरुष छौँ त्यो 9 जना महिला र 2 जना पुरुषमध्ये म त्यसको संयोजक र हामीले चाहिँ के गर्छौँ भने पहिला गाउँ जङ्गलमा गएर हाम्रो झन्डै 2100-2200 मिटरको एल्टिट्युडमा भएको ठाउँबाट हामीले त्यो सिस्नु 3 पात मात्रै भएको मुन्डा टिपेर ल्याएर अनि हामी हल्का पानीमा पखाल्छौँ पानीमा पखालिसकेपछि त्यो सोलर ड्राईमा हामीले त्यो सिस्नु सुकाउँछौँ सुकाएर सुकिसकेपछि हामीलाई हरियो वनबाट चाहिँ आएको मिसिन छ त्यो मिसिनमा चाहिँ हामीले ग्यारेन्डर मिसिनबाट त्यसलाई चाहिँ पिसिन्छ पिसेपछि हामीले नापतल गरेर अनि हामीले त्यसलाई चाहिँ के अरे प्याकिङ गरिन्छ र अहिले हामीले त्यसको चाहिँ डिजाइन गरेर हामीले प्याकिङ डब्बा पनि ल्याएछौँ सर होइन त्यो प्याकिङ गर्ने 2030 हामीले थापेर चाहिँ डिजाइन गरेर नै ल्याएछौँ अनि त्यसमा चाहिँ हामीले त्यो त्यसको मुख्य प्रायोजक नै तपाईँको चाहिँ रागर समुदाय वन भनेर हामीले चाहिँ त्यो रागरलाई नै फोकस दिएको छ सर र त्यसमा 11 जनामध्येमा अहिलेसम्म हामीले चाहिँ नि झन्डै 2 क्विन्टलभन्दा बढी बिक्री गरिसकेका छौँ सर त्यो सिस्नुको पाउडर हामीलाई अहिले हाल हाम्रो समस्या भनेकै सुकाउनमा भयो विद्युत चाहिँ छ हामीले पहिला ल्याउन जानेन हामीले पहिला विद्युतीय डायर ल्याउनु पर्ने रहेछ त्यो विद्युतीय डायर ल्याउनु जानेन हामीले सोलर डायर ल्यायो अहिले हामीले सुकाउनै नपाएर हाम्रो चाहिँ त्यो सुकाउनकै कमी कमजोरीले गर्दा चाहिँ हामीले जति हामीलाई डिमान्ड आएको छ त्यो डिमान्ड अनुसार हामीले सामान पुर्याउन सकेको छैन हाम्रो समस्या चाहिँ त्यो हो। सिस्नुमा चाहिँ तपाईँको हामीले चाहिँ खाद्य प्रविधिमा गएर हामीले चाहिँ त्यो त्यसको ऊ पनि गरियो प्रविधि स्रोत चाहिँ हामीले हामीलाई खाने योग्य छ भनेर हामीलाई प्रुफ पनि दिएको छ र हामीले घरेलुमा चाहिँ गएर दर्ता गऱ्यो स्थायी लेखा पोखराबाट ल्यायो हामीले सिस्नुमा गएर पनि गरियो तर हामीलाई चाहिँ अहिले तत्कालको लागि भनेको हामीलाई सुकाउनलाई समस्या रह्यो त्यही हो सर।
अब सिस्नु कतिको फाइदाजनक छ?
फाइदाजनक यो सिस्नुमा चाहिँ के फाइदाजनक रहेछ भने हामीलाई पनि त्यति थाहा थिएन यहाँ त वस्तुलाई खुवाउने तपाईँको चाहिँ त्यसै खेर गइरहेको थियो अहिले त्यो सिस्नुको चाहिँ तपाईँले चाहिँ तपाईँको जस्तो आँखा सम्बन्धी काम गर्ने पिसाब सम्बन्धी काम गर्ने त्यो कब्जियत सम्बन्धी काम गर्ने अहिले त हामीलाई त खोजी खोजी प्रेसर होला र त्यो डायबेटिज वालाले चाहिँ हामीलाई त अहिले फोन हाम्रै हाम्रो चाहिँ फोन एकछिन पनि व्यस्त हाम्रो त्यो एनसेल नम्बर त व्यस्तको व्यस्त हुन्छ सर, किनभने हामीलाई लोही डिप प्याक चाहियो, हामीलाई यसरी पुर्याइदिनु पऱ्यो, तपाईँहरूको सिग्नल राम्रो छ भनेर हाम्रो स्थानीय तपाईँको जाने रेडियोहरूले चाहिँ हाम्रो जस्तो मनासुली एफएमले हाम्रो चाहिँ विषयमा चाहिँ बारपाकी सिक्नु बारपाकी सिक्नु भनेर चाहिँ तपाईँको चाहिँ प्रचार भएकोले गर्दाखेरिमा हामीलाई चाहिँ डिमान्ड चाहिँ धेरै छ सर, फाइदा पनि रहेछ सिक्नु, किनभने त्यो खेर त्यसै गइरहेको चिजलाई 500 रुपियाँ किलो पाइरहेको त्यो गरिबलाई चाहिँ त्यो त फाइदै भयो सर, बेफाइदा त छैन सर त्यसको।
त्यसको लागि तपाईँहरूले स्वतस्फूर्त रूपमा त्यो वनमै उम्रिएको सिस्नुलाई प्रयोग गर्नु भएको छ कि छुट्टै आफैले पनि रोप्नु भएको छ सिस्नु?
होइन, हाम्रो चाहिँ अहिलेसम्म चाहिँ हाम्रो चाहिँ जस्तो हामीले अहिले त हामी यो प्रेड चाहिँ कस्तो प्रेड भयो भने हामी पहिलो प्रेडमा चाहिँ जस्तो उत्पादन कसरी गर्ने भन्ने कुरामा मात्रै हाम्रो चाहिँ त्यो आयो होइन सर, हाम्रो अहिले हरियो वनसँग हाम्रो के सम्झौता गरेको छौँ भने हामी पनि लगाउने बिरुवा त्यो चाहिँ त्यसको त अब बिउ पाउँछ, अहिले अब बिउ पाकिसक्यो सर होइन, हामी चाहिँ एउटा प्लटमै त्यो सामुदायिक वन रागरकै प्लटमा चाहिँ त्यो सिस्नु मात्रै छर्ने भन्ने कुरा नि छ, किनभने हुन त अहिले प्रशस्तै छ सर, भए पनि भोलि लोभ हुने स्थिति आयो भने भोलि हाम्रो चाहिँ फेरि उद्योग चल्न समस्या हुने, अहिले मेन अहिले उद्योग चलाउनको लागि हामीले खेतीमै ध्यान दिनुपर्ने भएको छ सर अहिले।
अब यो जलवायु परिवर्तनको मुद्दामा त्यहाँका उपभोक्ताहरू कतिको सजग छन्, कसरी बुझेका छन् त?
अहिले यहाँका चाहिँ एकदम सजग छ, किन सजग छ भने हाम्रो तपाईँको 25 हप्ते जलवायु अनुकूलन सम्बन्धी तपाईँको साफसफाइ सम्बन्धी वन कसरी जोगाउने भन्ने जुन अभियान महिलाहरू वडै पिछेको महिला पुरुषलाई चाहिँ जुन खालको चाहिँ तालिम हरियो वनले दिएको छ त्यो अनुसार त धेरै सचेत भएको छ कि काँचो रुख काट्नु आफ्नो बच्चालाई काट्नु र काँचो रुख काट्नु चाहिँ एउटै रहेछ भन्ने कुरो चाहिँ मनस्थितिमा पुगेर वन जोगाउने अभियानमा चाहिँ हामी चाहिँ प्रष्टसँग चाहिँ यहाँको जनताहरू चाहिँ छ सर। त्यो चाहिँ
उनीहरूले यो जलवायु परिवर्तनका कुराहरूलाई कसरी महसुस गरेका छन् त?
उनीहरूले चाहिँ कस्तो भयो भने जस्तो हामी कहाँ यो बेलामा त पहिले परिसक्थ्यो हिउँ, अहिले त्यो हिउँ परेन, जस्तो असारमा आएर हिउँ परिदिने, चैतमा आएर हिउँ परिदिने, यस्तो फेरि पहिला जस्तो जाडो पनि नहुने, तपाईँको छिट्टो गर्मी सुरु हुने यो अनुभव चाहिँ जनतामा चाहिँ प्रष्ट छ सर। पहिला जस्तो पानी समयमा पानी नआउने, पानी परिहाल्यो भने बढी पर्ने अथवा पर्दैन पर्ने त्यो अनुभव चाहिँ यहाँ जलवायु परिवर्तनको चाहिँ यो असर हो भन्ने कुरा चाहिँ यहाँको जनतालाई थाहा छ सर।
यो सम्बन्धी कुनै तालिम अथवा कुनै सिकाइ भएको छ
त्यहाँ? एकदम प्रष्ट हरियो वन तपाईँको चाहिँ यो हरियो वन भन्ने प्रोजेक्टले चाहिँ तपाईँको यहाँको चाहिँ एकजना बहिनी हुनुहुन्छ तिलकुमारी घलेजी, उहाँ चाहिँ यहाँको चाहिँ कार्यक्षेत्रभित्र उहाँको पर्छ यहाँ कार्यक्षेत्र, उहाँले चाहिँ प्रत्येक गाउँमा एकदम हाम्रो पोखरी एक नम्बर वडामा पहिला एकदम फोहोर दिशा विशा यस्तो थियो, त्यहाँ चाहिँ तपाईँको चाहिँ अहिले उहाँ बहिनीले त्यो हरियो वन कार्यक्रम अनुसार कार्यक्रम गरेर सरसफाइ पनि छ, त्यहाँको एउटा सामुदायिक वन अहिले दर्ता भएको छ, त्यो सामुदायिक वन अन्तर्गत धेरै कार्यहरू चाहिँ त्यहाँ कटाइ छटाइदेखि लिएर हरेक काम चाहिँ गरेकोले गर्दाखेरि यहाँ मुख्य चाहिँ हरियो वन नै हो सर। यो कार्यक्रम हामीलाई बारबागमा चाहिँ वन सम्बन्धी चाहिँ जोगाउनु पर्छ, जलवायु परिवर्तन यस्तो हो, भोलि जलवायु परिवर्तन भयो भने यसरी असर पर्छ, हाम्रो हिउँहरू यसरी पग्लिन्छ, यसरी चाहिँ यहाँ चाहिँ हामीले पानी खान पाइँदैन, पानीको स्रोत हुँदैन, वन जङ्गल जोगाउनु पर्छ भन्ने मुख्य चाहिँ कार्यक्रम चाहिँ हरियो वन मार्फत भइरहेको छ सर यहाँ।
अब यो हरिवनको कुरा तपाईँले अघिदेखि नै गर्दै आउनु भएको छ होइन, यो लागु हुँदा र नहुँदाको अवस्थामा के थियो?
पहिला लागु नहुँदा चाहिँ यहाँ तपाईँको जसले पाए नि रुख काट्ने, जसले पाए नि आफू खोजी चाहिँ एउटा रुखले पुग्ने ठाउँमा 5 वटा रुख काट्ने, अनि त्यो चाहिँ जसरी फाल्दै पनि हुने भन्ने खालको जुन त्यहाँ तपाईँको चाहिँ थियो, अहिले चाहिँ सीमित र अलिकति चाहिँ त्यो भोलि पानीको मोहन नसु विशेष त उहाँले पानीको मूल जोगाऊ भन्ने अभियान ल्याउनु भएकोले गर्दाखेरिमा हामीले चाहिँ उहाँलाई धेरै उहाँहरूबाट चाहिँ हामीलाई चाहिँ पानीको मुहान जोगाउने अभियान जो कि पानी अहिले पानी पहिला पाउने ठाउँमा अहिले पानी हामीले नपाइराखेको अवस्थामा पानी जोगाउनु पर्छ भन्ने चाहिँ उहाँहरूको चाहिँ ठुलो देन छ अहिले तत्कालको लागि, र पहिला अरू प्रोजेक्ट पनि थिए यहाँ वन सम्बन्धी हल्का काम गर्ने, तर उहाँहरूभन्दा उहाँहरूमा चाहिँ धेरै पारदर्शिता देखियो, किन भन्दाखेरि उहाँहरू आफै स्वयं पुग्ने, स्वयंले चाहिँ त्यसको चाहिँ कार्यक्रम गरिदिने र जनतालाई बटुल्ने चाहिँ काम चाहिँ समितिले गरेकोले गर्दाखेरि चाहिँ धेरै हामी चाहिँ अन्तर देखाएको छ सर अहिले हरियो वनको कार्यक्रम चाहिँ।
यहाँहरूको सामुदायिक वनमा यो जलवायु परिवर्तन अनुकूलन योजना बनेको छ?
हजुर, यो जस्तो हाम्रो अहिले जलवायु अनुकूलन कार्ययोजना भनेको चाहिँ अब चाहिँ बनाउने वाला छ, पहिलो कार्यक्रम हामीलाई परेन, अब चाहिँ अब यो सेप्टेम्बरबाट अहिले जुन सेप्टेम्बरभन्दा अगाडि पर्ने कार्यक्रममा हाम्रो रागर परेन, किप्ची नहा सुइनन पाखा परेन छ, जस्तो तपाईँको 2 नम्बरमा चाहिँ तसर पाखा भनेर चाहिँ त्यो अनुकूलन कार्यक्रम भएर पनि उहाँले दिनुपर्ने र गर्नुपर्ने कार्यक्रम चाहिँ भइसकेको छ सर तल्लो चाहिँ।
यहाँ अर्को सामुदायिक वनमा नि आबद्ध हुनुहुन्छ है?
हजुर, म चाहिँ खास एउटा यो इचिना तथा सुनेन पाखा भन्ने सामुदायिक वनको चाहिँ अध्यक्ष हो सर म चाहिँ फेरि
त्यो सामुदायिक वनमा चाहिँ यो जलवायु परिवर्तनका कुराहरू धेरै उठ्छन्
एकदम उठिरहेको छ किन उठिरहेको छ भने हामीले अहिले जस्तो कापा भन्ने शब्द हुँदैछ त्यो कापाको फुल फर्ममा मलाई थाहा छैन उहाँले चाहिँ हामीलाई एकजना कापा बनाउनलाई दुईजना सर दिनुहुने भन्ने भएको छ अबदेखि म गोर्खा सदरमुकाममा गइसकेपछि त्यो कार्यक्रम चलाउनेछौँ हामीले चाहिँ त्यहाँ चाहिँ विशेष गरेर तपाईँको जुन एउटा पर्यटकीय क्षेत्र छ त्यो जुन म बसेका छु मेरो गाउँभन्दा ठिक्क माथिल्लो पानीको मुहान भएकै सामुदायिक वनभित्र पर्छु म मेरो उद्देश्य र हरियो वनको उद्देश्य भनेको चाहिँ त्यहाँ खाली भएको ठाउँमा चाहिँ वृक्षारोपण गरेर अझ हराभरा गराउने र एउटा पर्यटकीय जस्तो तपाईँको चाहिँ नि पर्यटन सम्बन्धी एउटा चाहिँ त्यहाँको जनताहरू अथवा विदेशी आएर चाहिँ त्यो ठाउँमा गएर चिया खाने सिस्टम बनाउने जस्तो तपाईँको चाहिँ नि एउटा हरित त्यो हरियो बाहेक त्यहाँ केही नहोस् भन्ने चाहिँ उद्देश्य चाहिँ हामी प्रोजेक्ट र हाम्रो समिति मार्फत चाहिँ त्यो काम भइरहेको छ कापा चाहिँ दुईवटा बनिसकेको छ सर तपाईँको यो हाम्रो गाविसभित्रमा त्यो चाहिँ नयाँ सामुदायिक वनको अहिले अब पुरानोमा चाहिँ इटिन आएर सुनेर पाखा भन्ने छ सर
हामी रागर सामुदायिक वनकै कुरा गरौँ यो कार्बन र रेडको व्यापारमा चाहिँ कतिको कुराहरू उठेको छ कार्बन र व्यापारका कुराहरूमा रेड व्यापारका कुराहरूमा केही
हो त्यो रेडमा चाहिँ रेड कार्यक्रम अन्तर्गत चाहिँ जस्तो हाम्रो यो फेको वन सामुदायिक वन महासङ्घबाट चाहिँ अस्ति यो कति गते हो त्यहाँ चाहिँ एउटा तालिम आएको थियो तपाईँको धादिङको बैरिनी भन्ने ठाउँ होइन त्यसमा चाहिँ हामीले हाम्रो जानकारी हुन आएको थियो रागरबाट एकजना मान्छे हाल्नुहोस् भनेपछि मैले चाहिँ मेरै भाइ लक्ष्मण विकलाई चाहिँ तपाईँको त्यो सम्बन्धी तालिम लिन पठाएको छ एकदम हामीलाई थाहा छ यो दराउदी जलाधार भन्दाखेरि पनि तपाईँको चाहिँ त्यो कुन जलाधार भन्नेहरूले चाहिँ पहिल्यै कार्बन अक्साइड बेचेर चाहिँ यति पैसा पायो यो सामुदायिक वनलाई चाहिँ यति फाइदा भयो भन्ने खालको कुराहरू हामीले सुनेको हो होइन त्यो सुनेको मार्फत नै हामीले चाहिँ नि हाम्रो मान्छे पनि जानुपर्छ भनेर हामीले एकजना भाइलाई चाहिँ त्यो सम्बन्धी ट्रेनिङमा चाहिँ पठाएको छ सर हामीले त्यो सम्बन्धी हल्का मलाई पनि थाहा छ त्यो राम्रै कुरा हो भन्छु म चाहिँ
अब वन व्यवस्थापन र सुशासनका मुद्दाहरू पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छन् एउटा सामुदायिक वनलाई चाहिँ विभिन्न पाटोबाट अगाडि बढ्नको लागि होइन तपाईँहरूको सामुदायिक वनमा चाहिँ के छ वन व्यवस्थापन र सुशासनको कुराहरू
अब हाम्रोमा चाहिँ यस्तो छ सुशासन भनेको जस्तो कसैले चाहिँ वस्तु अगाडि छोडिदिने कसैले पछाडि छोड्ने भन्नेमा नि हामीले अहिले धेरै सचेत गराएको छौँ किन भन्दाखेरिमा हामीले प्लट प्लट छुट्याएर जस्तो हामीले अहिले तपाईँ रागरकै त्यो दुन नाचे भन्ने ठाउँमा चाहे तपाईँहरूले नेटमा हेर्नुभयो होला हामीले चाहिँ फोटो नेटमा राखिदिइसकेका छौँ त्यो सिलाइदो खेती लगाएको छ हरियो वन अन्तर्गत यो WWFबाट चाहिँ हाम्रो 27,700 बिरुवा प्राप्त भएको अनि त्यो बिरुवा लगाएकोदेखि लिएर हामीले चाहिँ त्यो प्लटमा चाहिँ अबदेखि चाहिँ वस्तु छोड्नै नपाउने र चाहिँ कानुनी पनि के चाहिँ ल अब यसरी वस्तु छोडेर त्यो चिराइतो अथवा लोडसल्लाले चाहिँ असर पार्ने भयो भने तपाईँलाई यो खालको चाहिँ कारवाही हुन्छ भन्ने खालको चाहिँ हामीले चेतना पनि र गोठालालाई पनि सम्झाएर गोठालाकै समिति बनाएर हामीले अब 5-5 वर्ष चाहिँ एउटा प्लान्टमा बिरुवा लगायो भने 5 वर्ष त्यहाँ वस्तु छोड्न नपाउने भन्ने खालको चाहिँ सुशासन सम्बन्धी तालिमहरू चाहिँ गोठालालाई पनि दिएको छ र गाउँलेलाई पनि हामीले मासिक बैठकमा बोलाएर ल है तपाईँहरूले यसरी वन चाहिँ जोगाउनु पऱ्यो वन जोगाउँदाखेरि यो खालको चाहिँ हामीलाई चाहिँ पछि वनले दिने फाइदाबाट चाहिँ हामी चाहिँ वञ्चित हुन नपरोस् भन्ने खालको चाहिँ हामीले भनेको छ सर भन्न त जनतालाई
हुन्छ यहाँलाई यो समयको लागि धेरै धेरै धन्यवाद अन्त्यमा के भन्न चाहनुहुन्छ
अन्त्यमा भनेको हामीलाई चाहिँ जस्तो हामीले यति हल्का रूपमा गर्दा गर्दै यदि हामीलाई कुनै सङ्घ संस्थाले जस्तो रेड फेको फन हरियो वन अथवा WWFले हामीलाई चाहिँ कुनै खालको त्यस्तो सामुदायिकमा आधारित कुनै खालको सहयोग हुन पाएमा हामी चाहिँ त्यसको आभारी हुन्छौँ सर
हुन्छ यहाँलाई यो समयको लागि धेरै धेरै धन्यवाद
हस् त धन्यवाद
उहाँ हुनुहुन्थ्यो रागर सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष उत्तम बिक कार्यक्रम वातावरण डबरी तपाईँ काठमाडौँमा रेडियो सगरमाथा FM 102.4 MHz लगायत रेडियो म्याग्दी काली म्याग्दी हिमचुली FM पोखरा रेडियो मर्सेङ्गी लमजुङ र रेडियो गोर्खा गोर्खामा सुन्न सक्नुहुन्छ कार्यक्रम वातावरण डबली अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID र WWFको हरियो वन कार्यक्रम मार्फत रेडियो सगरमाथाले उत्पादन गरेको हो यो रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को माध्यमबाट अमेरिकी नागरिकद्वारा प्रदान गरिएको उदार सहयोगबाट सम्भव भएको हो यहाँ चर्चा गरिएका विषयवस्तु प्रस्तुतकर्ताको जिम्मेवारी हो र यसले USAID तथा अमेरिकी सरकारको धारणाको प्रतिनिधित्व गरेको मानिने छैन हवस् त यिनै सामग्री सँगसँगै हामी कार्यक्रम वातावरण डबलीको अन्त्यतिर आइपुगेका छौँ कार्यक्रमका बारेमा प्रतिक्रिया र सुझाव छन् भने हामीलाई 5525450 टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँ इमेलबाट पनि हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो इमेल ठेगाना हो rsbranch@gmail.com अथवा reporternavin@gmail.com। हवस् त, अर्को साता वातावरणका अन्य मुद्दामा छलफल गर्न आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि म नवीन लुइटेललाई बिदा दिनुहोस्। नमस्कार।